بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والعاقبة للمتقين، والصلاة والسلام على رسوله الكريم وعلى آله وأصحابه أجمعين، أما بعد. देखो, आज मजलिस नंबर 44 है। उन्वान है, जिक्र में दिल न लगने के असबाब। जिक्र के बारे में समझो, ये पूरा का पूरा अब से चल रहा है। शुरू से ही जिक्र की इब्तिदा हुई थी कि जिक्र के मुख्तलिफ तरीके और जिक्र की अहमियत। तो जिक्र में ही है, जिक्र में दिल न लगने के असबाब। हजरत वाला ने इरशाद फरमाया, सिर्फ दिल से जिक्र करना भी नाफे है, सिर्फ दिल से जिक्र करना भी नाफे है, जब बकस्द हो, बकस्द हो, इरादे से हो, वरना बिला कस्द नफा मकसूद हासिल नहीं होता। कल्ब और जबान दोनों को जमा करना ज्यादा नाफे है। ये तो हजरत की इबारत थी, यानी अगर जबान से जिक्र नहीं हो रहा है, यानी जबान से जिक्र नहीं हो रहा है, सिर्फ दिल से जिक्र हो रहा है, और दिल से जिक्र करने का मतलब यह है कि जिक्र के अल्फाज का तस्वुर दिल में लाए। दिल से जिक्र करने का मतलब यह है कि जिक्र के अल्फाज का तस्वुर दिल में लाए, और दिल दिल में वो अल्फाज दोहराता रहे, दिल दिल में वो अल्फाज दोहराता रहे, अगरचे जबान न हिले। तो अगर कस्त और इरादे से दिल दिल में वो अल्फाज दोहरा रहा है तो ये भी नाफे है, सुभान अल्लाह। लेकिन अगर बिला कस्द अल्फाज दोहरा रहा है तो फिर मकसूद हासिल नहीं होता। इसलिए हदीस शरीफ में हुजूर अकदस सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मन साम रमजान ईमान व एहतिसाबन गुफिर लहु मा तकद्दम मिन दंबिही। यानी जो शख्स ईमान के साथ और सवाब के साथ, सवाब की उम्मीद के साथ रमजान के रोजे रखेगा तो उसके तमाम पिछले गुना माफ कर दिए जाएंगे, सवाब की उम्मीद के साथ। इस हदीस में रोजे के नतीजे में गुनाहों की मगफिरत की दो शर्तें बयान। रोजे के नतीजे में गुनाहों की मगफिरत की दो शर्तें बयान फरमाई। एक ये कि वो शख्स मोमिन हो, अगर मोमिन नहीं तो रोजा रखेगा तो कोई फायदा नहीं, मोमिन हो। दूसरा ये कि एहतिसाब हो, एहतिसाब के माना है कि सवाब की नीयत से रोजा रखा हो। लिहाजा जब अल्लाह ताला की रजामंदी और सवाब हासिल करने की नीयत से रोजा रखेगा तो उस वक्त ये फायदा हासिल होगा। इसलिए अगर किसी शख्स ने सिर्फ रोजा रखने की नीयत से रोजा रखा, रोजा रखने की नीयत से सिर्फ रोजा रखा तो फिकही एतबार से रोजा हो जाएगा, लेकिन उस रोजे का मकसद चूंकि अल्लाह ताला को राजी करना और सवाब हासिल करना नहीं था, इसलिए उस रोजे पर अजर और सवाब मुरतब नहीं होगा। जी, हजरत मौलाना सैयद अबुल हसन अली नदवी रहमतुल्लाह अलैह ने एक मरतबा बयान फरमाया कि एक साहब मुझे मिले जो बहुत आला तालीम याफ्ता, बहुत मॉडर्न थे। वो दीन के दूसरे अरकान पर तो आमिल नहीं थे, लेकिन रोजे के बहुत पाबंद थे। एक दिन जिक्र आया तो मैंने उनसे कहा कि माशाल्लाह, आप रोजा बड़ी पाबंदी से रखते हैं। जवाब में वो साहब कहने लगे कि अगर शरीयत ने रोजा रखने का हुक्म न भी दिया होता तब भी इंसान की सेहत के लिए साल भर में एक माह रोजा रखना जरूरी है। देखा, तो मैं इसलिए रोजा रखता हूं कि एक माह तक रोजा रखने के नतीजे में सेहत बहुत उम्दा हो जाती। देखा, दूसरा ये कि इफ्तार के वक्त खाने में जो लज्जत आती है वो सारे साल किसी और वक्त खाने में नहीं आती। इन दो वजह से मैं रोजा रखता हूं। अल्लाह अल्लाह। अब देखिए, वो शख्स सारा महीना रोजा रख रहा है, वैसे तो दूसरे अरकान अदा नहीं अरकान अदा नहीं कर रहा है, रोजा कर रहा था, वो रोजा भी नहीं क्योंकि उसके लिए भी नियत तो गड़बड़ हो गई। रोजा रख रहा है लेकिन उसका मकसद इफ्तार की लज्जत हासिल करना है और अपनी सेहत और तंदुरुस्ती हासिल करना है, लिहाजा वो रोजा एहतिसाब यानी तलब सवाब के लिए, तलब अजर के लिए न हुआ। जैसे आजकल हम लोग बोले रोजे रखते क्यों, भाई डाइटिंग कर रहे हैं इसके लिए, डाइटिंग के लिए रोजा कर रहे हैं, होता है ना। तो अब वो तलब सवाब के लिए नहीं, जरा हो जाए तो उसके लिए तलब अजर के लिए ना हो, ऐसे रोजे पर वो फजीलत मुरतब नहीं होगी जिसका हदीस में बयान हुआ है। और चूंकि रोजा रखेगा कसद था, रखने का कसद था, इसलिए अगर किसी मुफ्ती से पूछा जाएगा कि रोजा हुआ या नहीं तो मुफ्ती तो यही जवाब देगा कि रोजा हो गया, लेकिन अगर सूफी से पूछो तो ये जवाब देगा कि वो रोजा नहीं हुआ, यानी इस रोजे का जो मकसूद था वो हासिल नहीं हुआ, रोजे का फर्ज अदा हो गया, मकसूद हासिल नहीं हुआ। तो इसलिए फरमाया कि जो जिक्र है जबान से भी और दिल दोनों से जिक्र करे, कसद के साथ, इरादे के साथ। इसीलिए हजरत वाला ने इस मलफूज में फरमाया कि जिक्र भी उसी वक्त नाफे होता है जब बिल कसद किया जाए, इरादे से किया जाए। अगर वैसे ही जबान जिक्र करने के लिए चल पड़ी और उसके जरिए अल्लाह ताला को राजी करना मकसूद नहीं था तो जिक्र से नफा हासिल नहीं होगा। फिर आगे हजरत वाला ने फरमाया, कल्ब और जबान दोनों को जिक्र में जमा करना ज्यादा नाफे है। एक तो कल्ब ये है कि इंसान दिल ही दिल में कलमा पढ़ रहा है इरादे के साथ, कि जबान से हिम्मत नहीं हो रही तो दिल ही दिल में ला इलाहा इल्लल्लाह, ला इलाहा इल्लल्लाह, दिल दिल में पढ़ रहा है इरादे के साथ में। तो फिर उसका ले, एक तो वैसे ही पढ़ रहा है तो फिर कुछ नहीं, यानी ज्यादा नफा उसमें है कि जबान भी जिक्र करे, कल्ब में भी उस जिक्र का तस्वुर जमाए, ऐसा जिक्र ज्यादा फायदामंद है। पहली वजह यह है कि इस सूरत में वो उज्व, दो उज्व अल्लाह ताला की याद में मशगूल है। अगर सिर्फ कल्ब से जिक्र करता तो सिर्फ एक उज्व मशगूल होता, एक पार्ट्स। और दूसरी वजह यह कि कल्ब का हाल यह है कि अगर जबान उसके साथ जिक्र न करे तो बहुत जल्द फिसल जाता है। अभी जिक्र करना शुरू किया, अचानक दिल में कोई ख्याल आया, बस वो दिल फिसल गया। लेकिन अगर जबान भी जिक्र कर रही है तो जब तक इंसान उसको रोकने का कसद नहीं करेगा उस वक्त तक वो चलती रहती है। लिहाजा जबान से जिक्र करने के नतीजे में जिक्र के अंदर इस्तेकामत, इस्तेकलाल और दवाम पैदा होता है। इसलिए बुजुर्ग फरमाते हैं कि इंसान इस धोखे में न रहे कि बस सिर्फ कल्बी जिक्र में मशगूल रहना काफी है, बल्कि जिक्र कल्बी के साथ जिक्र लिसानी भी जारी रखे। तो देखा, ये जिक्र सिर्फ अल्लाह का नाम जो है या ध्यान है। तो फरमाया देखो, एक जबान से, तो जबान और दिल दोनों को कैसे जमा करेंगे कि जबान ला इलाहा इल्लल्लाह, तो जबान भी चल रही है और दिल पर ध्यान है, उसको कहते हैं दोनों जमा हो गए। कभी कभी सिर्फ जिक्र जबान चलती है, उसके बारे में पहले आ गया कि वो भी नाफे है लेकिन ज्यादा नाफे, और कभी कभी सिर्फ दिल में चलता है, जबान नहीं होती तो वो भी नाफे है। अफजल ये है कि दोनों हो, यानी जबान भी चल रही हो और ध्यान भी हो। अब यहां पर एक सवाल आता है कि बहुत से लोग कुरान शरीफ वगैरह पढ़ते हैं और वो बस आंखों से देख रहे होते हैं और चल रहे होते हैं, होंठ बिल्कुल नहीं हिल रहे। तो याद रखो, तिलावत कहते हैं उसमें होंठ तो हिलना है चाहे आवाज न निकले, आवाज बिल्कुल अगर आहिस्ता हो या, लेकिन होंठ ताकि मखारिज निकाल सके, वरना मखरज कहां से निकलेंगे। तो इसलिए तिलावत में इस तरीके से करें कि उसमें होंठ हिल रहे हो। तो जिक्र में दिल न लगने के असबाब सुनो, दिल न लगने के असबाब क्या है। दिल न लगने की बहुत सूरतें हैं। कभी तो किसी काम के ताल्लुक की वजह से परेशानी हो जाती, कभी किसी उज्व में कुछ मरज होता है जिसकी वजह से दिल की भी परेशानी हो जाती है, کبھی بھوک، کبھی گناہ کا ارتکاب، ان اسباب میں سے جس کا دفعی یا اختیار میں ہو دفع کرنا، اسے تو دفع کر کے ذکر میں مشغول ہو۔ بھوک ہو تو کھانا میں کھانا کھا لو، کھا لے تعلق، اگر ناجائز ہے تو چھوڑ دے، پھر ذکر میں مشغول ہو جائے۔ اگر اس پر بھی دل نہ لگے تو کچھ پرواہ نہ کرے، ذکر کو مقصود سمجھ کر پورا کر لے، انشاءاللہ ذکر کی برکت سے حالت کی اصلاح ہو جائے گی۔ ذکر میں دل نہ لگنے کے اسباب بہت ساری صورتیں ہوتی ہیں۔ بہت سب کو کہتے ہیں دل نہیں لگتا ہے، تو دل نہ لگنے کے بہت سارے، یا تو بیماری ہوتی ہے، یا کوئی ٹینشن ہوتا ہے، یا کوئی یعنی گناہ ہوتا ہے، یا کوئی نہ کوئی ہوتا ہے، تو فرمایا اس کو دور کر کے جتنا ہو سکے اختیار میں، اور پھر ذکر میں لگ جائیں۔ بہت سے لوگ یہ کہتے ہیں کہ ہم ذکر کرتے ہیں لیکن ذکر میں دل نہیں لگتا، اس کے بارے میں حضرت والا فرما رہے ہیں، دیکھو کہ ذکر میں دل نہ لگنے کے بہت سے اسباب ہوتے ہیں۔ بعضوں کا ذکر میں دل اس لیے نہیں لگتا کہ دل میں کسی کام کے کرنے کا تقاضا ہے، اس تقاضے کی وجہ سے دل نہیں لگتا۔ ایسے وقت انسان یہ کرے کہ جس کام کا تقاضا ہے پہلے اس کام کو پورا کرے، پھر اطمینان سے بعد میں ذکر کرے۔ دیکھیں، نماز ہو یا ذکر ہو یا اوراد و وظائف ہو یا دوسری عبادات ہو، حتی الامکان فراغت ذہن کے ساتھ کرنے کی کوشش کرنی چاہیے، ذہن فارغ ہو۔ لہذا اگر طبیعت میں کسی کام کا تقاضا ہے تو پہلے اس کو پورا کر لے، پھر عبادت کرے۔ اسی وجہ سے شریعت کا حکم یہ ہے کہ اگر پیشاب یا پاخانے کی حاجت ہے تو پہلے اس سے فراغت حاصل کر لو، یا مثلا بھوک تیز لگ رہی ہے تو پہلے کھانا کھا لو۔ روایت میں آتا ہے، وکان ابن عمر یوزع له الطعام وتقام الصلاة فلا یأتیها حتی یفرغ وانه یسمع قراءة الامام۔ بعض اوقات جماعت کھڑی ہو جاتی اور امام تلاوت شروع کر دیتے اور اس کی تلاوت کی آواز کانوں میں آ رہی ہوتی، لیکن حضرت عبداللہ بن عمر رضی اللہ عنہما بیٹھے کھانا کھاتے رہتے اور کھانے سے فارغ ہونے کے بعد نماز میں شامل ہوتے۔ کسی نے ان سے کہا کہ حضرت جماعت کھڑی ہوئی ہے اور آپ کھانے میں مشغول ہیں، جواب میں انہوں نے فرمایا، لِأَنَّ أَجْعَلْ طَعَامِ صَلَاةً أَحَبَّ إِلَيَّ مِنْ أَجْعَلْ صَلَاةِ طَعَامًا، یعنی میں اپنے کھانے کو نماز بنا لوں، کھانے کو نماز بنا لوں، یہ صورت بہتر ہے بنسبت اس کے کہ نماز کو کھانا بنا لوں۔ نماز کو، یعنی اگر کھانا نہ کھاتے نماز پڑھتے تو نماز ہی کیا ہوئی، وہ کھانا ہوتا تھا، کیونکہ کھانا ہی یاد رہتا تھا۔ اور اگر کھانا کھا رہے ہیں لیکن دھیان نماز کی طرف ہے، اب فارغ ہو کر جب جائیں گے تو پھر کھانا نماز بن گیا۔ یہ سمجھ میں آگے؟ تو یہ تو ان لوگوں کی بھوک کی حالت ہے جو بیچاروں کے فاقے گزرتے۔ تو خیر یہ ہے کہ مطلب جو عذر ہے کہ عبادت میں اطمینان ہو، ورنہ انسان پورا دھیان دوسری طرف چلا جاتا ہے۔ اس لیے کہ اگر شدید بھوک ہونے کی حالت میں جا کر نماز میں کھڑا ہو جاؤں گا تو دل و دماغ تو کھانے میں لگا رہے گا، نماز میں دل نہیں لگے گا۔ اس کے برخلاف اگر میں جماعت کھڑی ہونے کی حالت میں کھانا کھا رہا ہوں گا تو دل نماز کی طرف لگا ہوگا کہ جلدی سے کھانے سے فارغ ہو جاؤ اور جا کر جماعت میں شامل ہو جاؤ، اب یہ کھانا بھی نماز بن گئے جائے گا، اور کھانے کو نماز بنا لو یہ بہتر ہے بنسبت اس کے کہ نماز کو کھانا بنا لو، اس لیے میں کھانا کھا رہا ہوں۔ ایک جملہ ہمارے اور آپ کی زبانوں پر بکثرت آتا ہے اور اس کی طرف دھیان نہیں جاتا، لیکن ایسی باتوں کی طرف بزرگوں کی نگاہ جاتی ہے، عام آدمی کی نگاہ نہیں جاتی۔ ہمارے زبانوں پر اکثر جملہ رہتا ہے کہ ذرا نماز سے فارغ ہو جائے تو پھر اطمینان سے کھانا کھائیں گے، یا ذرا نماز سے فارغ ہو جائے تو پھر اطمینان سے بات کریں گے۔ ایک مرتبہ حضرت والی صاحب رحمتہ اللہ علیہ کے سامنے میں نے جملہ کہہ دیا کہ ذرا نماز سے فارغ ہو جائے تو پھر کچھ بات کریں گے، تو حضرت والی صاحب نے فرمایا کہ یہ کیا تم نے کہہ دیا کہ نماز سے فارغ ہو جائے تو پھر بات کریں گے؟ یاد رکھیے، نماز فارغ ہونے کی چیز نہیں۔ تمہاری بات کا مطلب یہ ہے کہ نماز ایک بوجھ ہے، اس سے جلد از جلد فارغ ہونا چاہتے ہو، اور اصل کام تمہارا وہ ہے جس کی طرف تم بعد میں متوجہ ہونا چاہتے ہو. مثلا اگر تم نے کہا کہ ذرا نماز سے فارغ ہو جائیں پھر کھانا کھائیں گے, تو اس کا مطلب یہ ہے کہ اصل مقصود تو کھانا ہے, نماز تو ایک بوجھ ہے جس کو جلد از جلد ٹلا کر اس سے فارغ ہونا چاہتے ہو. فرمایا کہ یہ بے ادبی کی بات ہے اور بالکل غلط بات ہے. قرآن کریم میں حضور اقدس صلی اللہ علیہ وسلم سے فرمایا جا رہا ہے, فَإِذَا فَرَغْتَ فَانْصَبْ وَإِلَىٰ رَبِّكَ فَارْغَبْ, یعنی جب آپ صلی اللہ علیہ وسلم اور کاموں سے فارغ ہو جائیں تو اب ہمارے سامنے کھڑے ہو کر تھکیے, فَانْصَبْ, تھکیے نماز میں اور دوسری عبادت وغیرہ میں اب تھکو, لہذا اور کاموں سے فارغ ہو کر نماز کی طرف متوجہ ہو, نہ یہ کہ نماز سے فارغ ہو کر اور کاموں کی طرف متوجہ ہو. حالانکہ سرکار دو عالم صلی اللہ علیہ وسلم کے دوسرے کام کیسے تھے؟ کیا وہ روپیہ پیسے جمع کر رہے تھے, یا کوئی ملازمت کر رہے تھے, یا کوئی مال و جائیداد بنا رہے تھے؟ ایسا نہیں تھا, بلکہ آپ صلی اللہ علیہ وسلم کی ساری مصروفیات دین ہی کی مصروفیات تھی. کہیں جہاد کی مصروفیت, کہیں تعلیم کی مصروفیت, کہیں تربیت کی مصروفیت, کہیں امور سیاست اور امور مملکت کی مصروفیت, کہیں ازواج مطہرات کی دلداری, کہیں صحابہ کرام کی حاجت روائی وغیرہ, یہ سب کام بھی دین کے کام تھے. اس کے باوجود اللہ تعالیٰ نے اسے فرمایا کہ ان سب کاموں سے فارغ ہو کر ہماری طرف متوجہ ہو جاؤ. وجہ اس کی یہ ہے کہ سب کام حسن لغیر ہی تھا, ایک حسن لذات ہی اور حسن لغیر ہی. ہمارے سامنے کھڑے ہو کر ہماری تسبیح و تقدیس بیان, یہ حسن لعین ہی ہے. حسن لعین ہی یعنی عین حسن ہے کہ ہمارے سامنے وہ کام مقصود لغیر ہی تھا. یہ جو تھا نا, کھانے سے فارغ ہونا, دوسرے کام اور دوسرا جو مصروفیت تھی, وہ سارے لغیر ہی تھی, اور ہمارے ساتھ میں باتیں کرنا یہ حسن لعین ہی, یہ تو عین مقصود ہے. اور یہ کام مقصود لعین ہی ہے, دین کے دوسرے کاموں میں اور عبادت میں یہی فرق ہے. اس لیے حکم دیا جا رہا ہے کہ مقصود لغیر ہی سے فارغ ہو کر مقصود لعین ہی کی طرف آؤ. وہ تو دوسروں کے لیے تھا اور یہ اللہ کے لیے, لہذا یہ کہنا بے ادبی ہے کہ نماز سے فارغ ہو کر کھانا کھائیں گے, اس لیے کہ نماز فارغ ہونے کی چیز نہیں, بلکہ کھانے سے فارغ ہو کر نماز پڑھو. پہلے ذہن کو کھانے سے فارغ کرو, پھر مقصود اصلی کی طرف جاؤ. مکہ مکرمہ میں میرے ایک شیخ تھے, حضرت شیخ مشاط مالکی رحمت اللہ علیہ, ان کے درجات, اللہ ان کے درجات بلند فرمائے, آمین. 1963 میں جب مکہ مکرمہ حاضر ہوا تو اس وقت وہاں کافی طویل قیام کرنے کا موقع ملا. وہ روزانہ عصر کے بعد حرم شریف میں حدیث شریف کا درس دیا کرتے تھے. ان کے درس میں بیٹھنے کی سعادت حاصل ہوئی. بڑے اللہ والے بزرگ تھے, عربوں میں ایسے بزرگ بہت کم دیکھے ہیں. اتباع سنت, بہترین اخلاق کے پیکر تھے. ان کی طرف لوگوں کا رجوع بہت تھا. کوئی ان سے مسئلہ پوچھ رہا ہے, کوئی مشورہ کر رہا ہے, کوئی دوسری باتیں کر رہا ہے. میں نے ان کا یہ معمول دیکھا کہ مغرب کی نماز کے بعد فوراً دو سنتیں پڑھتے اور اس کے بعد آنے والے لوگوں سے ملاقات کرتے, ان کے سوالات کا جواب دیتے. یہاں تک کہ بعض اوقات آدھا گھنٹہ گزر جاتا. جب سب لوگوں کو جواب دے کر فارغ ہو جاتے اور سب لوگوں کو رخصت کر دیتے تو پھر کھڑے ہو کر اللہ اکبر کہہ کر اوابین شروع فرما دیتے. اس معمول میں دو فائدے, ورنہ عام طریقہ یہ ہے کہ جب کوئی اوابین پڑھنا چاہے تو مغرب کے بعد دو سنتیں پڑھنے کے بعد چھ رکعت اوابین ساتھ ہی پڑھ لے. اگر لوگ انتظار کر رہے تو کرتے رہے, لیکن ان کا یہ معمول تھا اور اس میں دو فائدے تھے. ایک فائدہ تو یہ تھا کہ حاجت مندوں کی حاجت جلدی رفع ہو جائے, یعنی جو بیچارہ پوچھنا چاہتا ہے وہ جلدی سے پوچھ کر چلا جائے اور وہ جلدی فارغ ہو جائے. دوسرا فائدہ یہ ہے کہ اگر ان لوگوں کے انتظار کی حالت میں نماز میں مشغول ہوں گے تو پھر اطمینان اور خشوع کے ساتھ نماز میں دل نہیں لگے گا. اس لیے ان کو نماز سے فارغ کر دیا. جب اکیلے رہ گئے تو اب اوابین شروع کر دی. بہرحال جس چیز سے دل مشغول ہو انسان پہلے اس سے فارغ ہو جائے. जी देखिए, यह अदब भी याद रखने का है। अक्सर लोग उसमें कोताही करते हैं। वो एक आदमी नमाज या जिक्र में मशगूल है और आपको उससे कुछ काम है। अक्सर ये होता है कि जिसको काम होता है ना, तो दूसरे पर आकर खड़ा हो जाता है। वो नमाज पढ़ा तो इसके ऊपर आकर खड़ा हो जाता है, या उसके पास जाकर उस अंदाज से बैठ जाता है जिससे जाहिर हुआ हो कि हम तुम्हारे इंतजार में हैं। तो इसका नतीजा होता है कि नमाज पढ़ने वाला का ध्यान उस तरफ लग जाता है कि एक शख्स मेरा इंतजार कर रहा है, और उसका कल्ब उसकी तरफ मशगूल हो जाता है, और उसके नतीजे में नमाज की तरफ कमा हक का ध्यान नहीं रहता। इसलिए बड़ी बेअदबी की बात है। उसमें एक तरफ तो इस नमाज की बेअदबी है और दूसरी तरफ उस नमाज पढ़ने वाले को तकलीफ पहुंचाना है। अदब यह है कि जिस शख्स से आपको काम हो वो नमाज के अंदर मशगूल हो या जिक्र में, तो आप इतनी दूर बैठकर इंतजार करें जिससे उसको पता भी न चले कि कोई मेरा इंतजार कर रहा है, और जब वो सलाम फेर ले तो उस वक्त उससे राबता कर ले, ताल्लुक जोड़ ले। पहले से बिल्कुल करीब जाकर बैठ जाना बेअदबी की बात है। याद रखिए, ये सब दीन के आदाब है, दीन से खारिज नहीं, ये भी दीन है। इनकी जी नहीं, दीन की बेअदबी, दीन की, ये दीन है, इंतजार करना चाहिए, ये भी दीन है, ये दीन से खारिज नहीं है। इनकी हिफाजत भी इतनी ही जरूरी है जितनी दूसरी इबादत की पाबंदी जरूरी है। तो बहरहाल हजरत वाला का मलफूज है, अगर भूख की वजह से नमाज में दिल नहीं लग रहा है तो पहले खाना खा लो, फिर नमाज पढ़ो। अगर प्यास लगी हुई है तो पहले पानी पी लो, फिर नमाज पढ़ो। अगर नींद आ रही है तो तुम नफल पढ़ना चाह रहे हो या तिलावत करना चाह रहे हो, तो हदीस शरीफ में आता है कि पहले सो जाओ, फिर नींद से फारिग हो जाओ, जब तबीयत बहाल हो जाए तो फिर नमाज शुरू कर दो। लेकिन बाद औकात ऐसा होता है कि नमाज के वक्त जहन पर ऐसी उलझन सवार होती है जिसका दफा करना इंसान के इख्तियार में नहीं होता। ऐसी उलझन आ जाती है, पता भी नहीं चलता है। मसलन सर में दर्द हो रहा है, उस दर्द की वजह से जिक्र में दिल नहीं लग रहा है, या कोई और ऐसी बात है जो गैर इख्तियारी, तो ऐसी सूरत में दिल न लगने की चंदा फिक्र मत करो, यानी बिल्कुल फिक्र न करो दिल नहीं लग रहा। इसलिए कि ऐसे मौका पर दिल न लगने से कोई नुकसान नहीं, क्योंकि जिक्र बजाते खुद मकसूद है, चाहे दिल लगे या न लगे, चाहे दिल लगे या न लगे, बस जिक्र को मकसूद समझकर करते रहो, इंशाल्लाह इस जिक्र की बरकत से हालत की इसलाह हो जाएगी, हालत की इसलाह हो जाएगी। अगले मलफूज में हजरत वाला ने इरशाद फरमाया, आगे एक मलफूज और सुनो, जिक्रो तिलावत में जब तबीयत ज्यादा घबराने लगे, जिक्र और तिलावत में जब तबीयत ज्यादा घबराने लगे तो जल्दी खत्म कर दिया जाए, ये उजर है, और उजर के अहकाम में तख़फीफ हो जाती है। यानी जिक्र करते वक्त दिल बहुत ज्यादा घबराने लगे तो जिक्र जल्दी खत्म कर देना चाहिए, अलबत्ता थोड़ा बहुत दिल घबराने की तो परवाह नहीं करनी चाहिए, बल्कि उस वक्त तो जबरदस्ती जिक्र में मशगूल रहे थोड़ा बहुत हो तो, लेकिन ज्यादा घबराहट के वक्त जिक्र छोड़ दे, हाँ फिर किसी और वक्त में कर ले। होता है बहुत से लोग मुराकबे में बैठते हैं और 2-4 दिन 2-4 मिनट में ही दिल घबराने लगता है, तो कोशिश तो करे, ज्यादा घबरा रहा है तो छोड़ दो, फिर दूसरे वक्त में बैठो, हो सकता है किसी वक्त में दिल लग जाए, तो जब ज्यादा घबरा रहा है, बेचैनी हो रही है, तो छोड़ देना चाहिए, मजलिस बदल देनी चाहिए, कुछ काम में लग जाना चाहिए, फिर फुर्सत मिले फिर बैठ जाओ। तो ये कह रहे हैं कि ऐसा नहीं कि बैठे हैं तो बैठना ही है, दिल लगे नहीं लगे, घबराहट हो रही है तो नहीं, छोड़ दो उस वक्त में। ایک حدیث شریف کا مضمون ہے کہ حضور اقدس صلی اللہ علیہ وسلم نے فرمایا کہ اس وقت تک اللہ تعالیٰ کا ذکر کرو جب تک ملال اور اکتاہٹ پیدا نہ ہو. ملال اور اکتاہٹ پیدا نہ ہو اس وقت تک اللہ کا ذکر, اس سے پہلے پہلے ذکر کرتے رہو. ملال یعنی اکتاہٹ, وہی اکتاہٹ یعنی جی جی جب تک جی اگر گھبرا جائے تو چھوڑ دو, اس سے پہلے پہلے ذکر کرتے رہو. حضرت گنگوئی رحمت اللہ علیہ فرمایا کرتے تھے کہ جو بھی عبادت کرو اس عبادت کے جوش اور خواہش کو انتہا تک نہ پہنچاؤ, یعنی اس وقت عبادت کو چھوڑ دو جبکہ ابھی کچھ خواہش باقی ہو. اس کو ایک مثال کے ذریعے سمجھایا کرتے تھے, فرماتے تھے کہ یہ جو چک ڈور ہوتی ہے, پہلے بھی گئی تھی مثال, چک ڈور جس کو آج کل چکی یا لٹو کہتے ہیں, جس سے بچے کھیلتے ہیں, ایک ہوتا ہے نا وہ کھلونا ہوتا ہے جو گھومتا رہتا ہے, چھوٹے چھوٹے ہوتے ہیں لٹو, تو جس سے بچے کھیلتے ہیں اس میں کبھی کبھی ابھی نئے طریقے, اس میں لائٹیں بھی آتی ہیں اور گھومتے رہتے ہیں اور آواز بھی کرتے رہتے ہیں, حج میں بھی بہت سارے یہ کھلونے ملتے ہیں, جس سے بچے کھیلتے ہیں اس کے اوپر دھاگا لپیٹ دیتے ہیں اور اس کو پھینکتے ہیں, ایک لپیٹ کر یوں کر کے اس کو چالو کرنے, پھر اس کو اپنی طرف کھینچتے ہیں, وہ کھینچتی ہوئی چلی آتی ہے. چکڈور کا قاعدہ ہوتا ہے کہ اگر پھینکتے وقت اس کے اوپر لپٹا ہوا پورا دھاگا کھول دیا تو واپس نہیں آتی, لہذا جب تھوڑا سا دھاگا اس کے اوپر لپٹا ہوا رہ جائے اس وقت اس کو کھینچنا پڑتا ہے, اس وقت واپس آ جاتی. تو حضرت گنگوئی رحمت اللہ علیہ مثال دے کر فرماتے تھے کہ یہی معاملہ عبادت کا ہے, جب طبیعت میں عبادت کی تھوڑی سی خواہش باقی ہو اس وقت عبادت کرنا چھوڑ دو, ساری خواہش اور جوش کو ایک مرتبہ میں ٹھنڈا مت کرو, اس لیے کہ اگر ایک مرتبہ میں تم نے سارا جوش ٹھنڈا کر لیا تو اب دوبارہ عبادت کرنے کی طرف طبیعت راغب نہیں ہوگی. اس لیے حدیث شریف میں فرمایا گیا کہ اکتاہٹ سے پہلے پہلے عبادت کو چھوڑ دو, پھر اللہ تعالیٰ دوبارہ توفیق دیں گے اور طبیعت میں بشاشت آ جائے گی تو دوبارہ شروع کر دو. جی تو کیا بات کا خلاصہ کیا نکلا کہ بھئی ذکر کے اندر چاہے دل ذکر میں دل نہ لگنے کے اسباب, یہ عنوان تھا, تو دل نہ لگے پھر بھی ہم ذکر کو پورا کریں, اور اگر گھبراہٹ ہو جائے تو فرمایا اس وقت چھوڑ دو کسی اور وقت میں پورا کر لو, اور فرمایا ذکر میں دل نہ لگنے کے اسباب کچھ نہ کچھ ہوتے ہیں, کوئی ٹینشن, کوئی پریشانی, کوئی کام, تو وہ جو ذہن میں کام ہوتا ہے تو اس کام کو کر لو یا اس کام کو لکھ لو کہ یہ کام مجھے کرنا ہے, جب لکھ لیں گے تو نماز میں ایک سوئی ہو جائے گی, پھر نماز پڑھنے کے بعد پھر اس کام کو جب کرنا ہے موقع ملا اس وقت اس کو دیکھ کر کر لو. تو یہ ساری چیزیں تھی. ٹھیک ہے انشاءاللہ, آج یہاں پر ہی رکھتے ہیں, اللہ تعالیٰ ہم سب کو ان باتوں پر عمل کرنے کی توفیق عطا فرمائے. تھوڑی دیر مراقبہ کر لیں. آنکھوں کو بند کر لے, گردن کو جھکا لے اور یہ تصور کرے کہ اللہ کی رحمت آ رہی ہے, میرے دل میں سما رہی ہے, میرے دل سے ظلمت و سیاہی دور ہو رہی ہے, میرا دل کہہ رہا ہے اللہ اللہ اللہ.